नमस्कार। कार्यक्रम देश परदेशमा साथी सिर्जना नेउरेसँगै म प्रेम छेत्रीको तपाईँलाई स्वागत छ। कार्यक्रम लिएर हामी तपाईँको रेडियोमा आइसकेका छौँ। हामी अबको आधा घण्टासम्म तपाईँसँगै हुनेछौँ। तपाईँले सुनेर साथ दिनुहुन्छ भन्ने हाम्रो आशा छ।
कार्यक्रम देश परदेश उज्यालो रेडियो नेटवर्कको सहयोगमा बिजाफम 101.6 उत्पादन गर्दछ। यो कार्यक्रम तपाईँ सामुदायिक रेडियो बिजाफम 101.6 इन्टरनेट अनलाइनको www.bijafm.org.np र एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले बिजाफमको एपबाट हरेक हप्ताको बिहिबार बिहान 8:30 to 9 सुन्न सक्नुहुन्छ।
त्यसै गरी यो कार्यक्रम तपाईँ सामुदायिक रेडियो परासी 90.2 शुक्रबार बिहान 7:30 रेडियो मध्यबिन्दु एफएम 101 MHz, शुक्रबार बिहान 8:30 सामुदायिक रेडियो सुनोल 90.7 MHz, सोमबार साँझ 7:00 र सामर्थ्य एफएम 92.1 MHz शुक्रबार बिहान 8:30 सुन्न सक्नुहुनेछ। अनि विजय एफएम 101.6 मंगलबार बिहान 8:00 पुनः प्रसारण सुन्न सक्नुहुनेछ।
कार्यक्रम देश परदेशमा हामी काम गर्न जाने देशको हावापानी, रहनसहन, चालचलन, काम गर्दा सावधान हुनुपर्ने विषय र रोजगारका क्रममा तपाईँले भोगेका सुख दुःखका कुरा पनि कार्यक्रम देश परदेशमा समेटिन्छन्।
आजको देश परदेश कार्यक्रम वैदेशिक रोजगारीले ल्याएको विपद र त्यसबाट परिवारका मानिसलाई परेको अप्ठ्यारोको विषयमा केन्द्रित छ। रोजगारीका लागि युएको दुबई पुगेका नवलप्रासीको देवचुली साथका रामबहादुर लामाको 2 अघि हत्या भयो।
रामबहादुरको हत्या गरेको अभियोगमा झापाको घैला डुब्बाका विष्णुप्रसाद उप्रेती युएको जेलमा छन्। यता नेपालमा यी दुवै परिवारका सदस्यले उस्तै पीडा खेपिरहेका छन्। तिनै परिवारलाई भेटाउन आज हामी नवलप्रासीको देवचुली र झापाको घैला डुब्बा लैजाँदैछौँ। तर कार्यक्रमको सुरुवात गरौँ हप्ताभरिका वैदेशिक रोजगार गतिविधिबाट। खबरहरू प्रस्तुत गर्दै हुनुहुन्छ साथी सरु चापागाई।
वैदेशिक रोजगारीबारे सूचना लिन यो हप्ता नवलप्रासीका विभिन्न क्षेत्रबाट 106 युवाहरू सूचना केन्द्र पुगेका छन्। नवलप्रासीको परासीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रबाट 5 महिलासहित 26 सेवा लिएका हुन्। सो क्रममा एउटा मृत्युको केस दर्ता भएको केन्द्रका परामर्शदाता मुन्ना हरिजनले जानकारी दिनुभयो। त्यस्तै यो हप्ता मात्रै यसरी वैदेशिक रोजगारीबारे सूचना लिन सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र कावासोतीमा 22 महिलासहित 80 आएको केन्द्रका कार्यक्रम संयोजक ऋतु सोतीले जानकारी दिनुभयो। सो क्रममा 3 केस दर्ता भएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार बिरामी, उद्धार र पैसा होल्डका केस दर्ता भएका हुन्। सूचना केन्द्रमा पुग्नेलाई वैदेशिक रोजगारीको यात्रालाई सुरक्षित बनाउने विषयमा जानकारी गराउने गरिएको छ। नवलप्रासीका एक युवाको मलेसियामा ज्यान गएको छ। पाली नन्दन गेर्मीका जितेन्द्र धवलको शनिबार ज्यान गएको हो। रोजगारीका सिलसिलामा 3 अघि उनी मलेसिया गएका थिए। उनी यसै साता घर फर्किने तयारी गरिरहेका थिए। अचानक बिरामी परेका उनको उपचारका क्रममा ज्यान गएको परिवारलाई उद्धृत गर्दै सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र परासीका परामर्शदाता मुन्ना हरिजनले जानकारी दिनुभयो। उनको शव नेपाल ल्याउन सूचना केन्द्रले पहल गरिरहेको छ। नवलपुर क्षेत्रका नवनिर्वाचित जनप्रतिनिधिलाई वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। हिमालयन सामुदायिक विकास मञ्च हिकोडेप र इन्द्रेणी सामुदायिक विकास मञ्च पञ्चनगरको संयुक्त आयोजना भएको कार्यक्रममा वैदेशिक रोजगारीमा जाने युवालाई सचेत हुनुपर्ने कुराका साथै वैदेशिक रोजगारीका क्रममा देखिएका ठगिएका घटनाको विषयमा छलफल भएको थियो। सोही अवसरमा साउदीमा सवारी दुर्घटना हुँदा 2 मृत्यु भएका कारण ब्लड मनीको फैसला सुनाइएका मध्यबिन्दु नगरपालिका थानेश्वर भूषालको घटनाका विषयमा स्थानीय निकाले गर्न सक्ने भूमिकाको विषयमा पनि छलफल भएको थियो। एनजिओ फेडरेसनका जिल्ला अध्यक्ष बद्रीनाथ नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा आप्रवासी कामदार हकी संरक्षण मञ्चका अध्यक्ष बलबहादुर थापाले नवनिर्वाचित निर्वाचित प्रमुख उपप्रमुखलाई वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन ज्ञापन पत्र बुझाउँदै पुनः स्मरण गराउनु भएको थियो। हिकोडेपका उपाध्यक्ष कमला ठाडामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सामी परियोजनाकी जिल्ला संयोजक उमाकला शर्माले वैदेशिक रोजगारीको वर्तमान अवस्थाको विषयमा जानकारी गराउनु भएको थियो। नवलप्रासीको कावसतीमा रिटर्नीहरूका लागि वैदेशिक रोजगारी सम्बन्धी दुई दिने प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको छ। अमलटारीमा शनिबार र आइतबार सञ्चालन गरिएको सो तालिममा 15 रिटर्नीहरूको सहभागिता रहेको थियो। तालिममा सुरक्षित आप्रवासन परियोजना सामीका जिल्ला संयोजक उमाकला शर्मा, परियोजनाका हिमालयन सामुदायिक विकास मञ्च हिकोडेपका कार्यक्रम संयोजक ऋतु सोती र इन्द्रेणी सामाजिक विकास मञ्चका कार्यक्रम संयोजक उमा पौडेलले प्रशिक्षण दिनुभएको थियो।
सुन्नुभयो हप्ताभरिका वैदेशिक रोजगार गतिविधि। अब चाहिँ कार्यक्रमको मुख्य विषयवस्तुतर्फ लागौँ। रोजगारीका लागि युएको दुबई पुगेका नवलप्रासीको देवचुली साथका रामबहादुर लामाको 2 अघि हत्या भयो। रामबहादुरको हत्या गरेको अभियोगमा झापाको घैलाडुब्बाका विष्णुप्रसाद उप्रेती युएको जेलमा छन्। यता नेपालमा यी दुवै परिवारका मानिसको पीडा उस्तै छ। तिनै परिवारको मानिसका कुरा सुन्न साथी उजिर कार्की नवलप्रासीको देवचुली र झापाको घैलाडुब्बा पुग्नु भएको छ।
नवलपरासीको देवचुली बजारको सडक पूर्वको आकर्षक दुई तले घरको भैँतलामा 35 हरिमाया लामा आफ्नै टेलर्समा कपडा सिलाउँदै हुनुहुन्छ। अरूका कपडा सिलाउने हरिमायाको मन भने युएमा काम गर्न गएका पति रामबहादुर अचानक मारिएपछि 22 छिया छिया भएर फाटेको छ। पूर्वपश्चिम राजमार्गको दलदले चोकबाट 2 छिचोलेपछि मुन्डे जाने कच्ची बाटो हुँदै देवचुली पुगिन्छ। देवचुलीमा धुलाम्मे सडकको पूर्वपट्टि आकर्षक दुई तले घर छ। घर बाहिर टाँगिएका ध्वजा फरफराइरहेका छन्। घरको छतमा रहेको पूजा कोठामा बुद्धको फोटो राखिएको छ। फोटो अघि दिउँसै पनि बत्ती बलिरहेको छ। बुद्धको यो फोटो अघि बत्ती ननिभेको 22 भयो। 22 अघि रोजगारीका लागि युए पुगेका पति रामबहादुर लामा 2072 साल साउन 22 राति मारिएपछि 23 पहिले जोडिएको हरिमाया र रामबहादुरको यात्रामा विराम लाग्यो। सँगै जुनी काट्ने भाषा टुटे। हरिमायाको मन टुक्रा टुक्रा भयो। हरिमायाकी 14 ठुली छोरी आयुषमा कक्षा 7 पढ्छिन्। उनी विद्यालयबाट फर्किएकी छैनन्। भर्खरै विद्यालयबाट फर्किएकी 12 कान्छी छोरी आयुषा हरिमायाको छेउमा बसेर मोबाइल खेलाउँदैछिन्। यो मोबाइल रामबहादुरले विदेशबाट पठाइदिएका हुन्। हरिमायाका श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा झापाका विष्णु प्रसाद उप्रेती दुबईको जेलमा छन्। विष्णु रामबहादुरका साथी थिए। दुबईको एक कम्पनीमा दुवैजना गाडी चलाउँथे। 2 एउटै कोठामा बस्ने, सँगै खानपिन गर्ने। त्यो रात पनि अरू साथीहरूसहित विष्णु र रामबहादुर सँगै खानपिन गर्दै थिए। राति 11 रामबहादुरले हरिमायालाई फोन गरेका थिए।
4 फोन गर्नुभएको थियो, सानो नानीसँग बोल्छु भन्नुभएको थियो। बच्चाहरू अब यस्तो घर बस्दैन, बाहिर बाहिर जान्छ के अरे, अनि मैले बाहिर गइसकेछ भने बेलुका ख्याल गर्नुभएको थियो। बच्चाहरू यहाँ टिभीहरू बसिरहेको थियो, मलाई फेरि तलदेखि माथिसम्म आउनु आएको नि, मैले त्यतिकै सुतिसकेँ भनेर लगाइदिएँ कि। मलाई कस्तो छ भने अब उहाँ पुऱ्याउन आऊ जाऊ अल्छी लाग्यो नि, मलाई पनि यस्तो थाहा थिएन, मलाई पनि तपाईँको होइन त्यही कुराहरू बनाउँछ लाग्छ मलाई। अनि मैले अब दिनकै बिहान बेलुका कल गराउने मान्छे, अनि भोलि नै गर्नुहुन्छ होला भने सुतिसकेँ, भोलि गर्नु नभनेको रातभरि लगाऊ 1-2 बोलियो। मैले के गर्नु भयो भन्दाखेरि आज कम्पनीको खाना मिठो लगाएन, म आफू बनाएर खान लगाएको भन्नुभयो भने त्यो रातभरि यतै उतो कुरा गरेँ। म पनि त्यो दिन आबेले भएको खाना खानु।
भोलिपल्ट बिहानै हरिमायाका दाइले फोन गरेर भन्नुभयो ज्वाइँलाई फोन गर, बिरामी हुनुहुन्छ। रातिसम्म कुरा गरेकी हरिमायालाई त्यो खबर विश्वास लागेन, तर बिरामी भएपछि फोन नगरी मन मानेन।
मलाई त फेरि विश्वासै लागेन, रातभरि त्यसरी बोल्ने मान्छे कहाँ बिरामी हुनु भने दाइले जो गर्छ भने, अनि फोन हान्न त हान्नु भने, र कता झस्याङ्ग भयो। मैले तपाईँलाई अहिले फोन हान्छ घन्टी जान्छ, फोन उठाउनु पाएन घन्टी जान्छ भन्दा मलाई डर लाग्नु लाग्यो। अनि कसलाई गर्ने त भन्दाखेरि तपाईँको यहाँको एउटा दाई हुनुहुन्थ्यो त्यो दाईले गर्दाखेरि दाईले फ्यात्तै भनिदिनु भयो कि खै यस्तो त भयो बहिनी भनिदिनु भयो दाईले झन् जे हुनु भयो अहिले बहिनी अब यस्तै भयो भनेपछि ए तपाईँको बच्चाहरू कता म कता मान्छे कता हाम्रो घर डिभोर्स जस्तै भयो कि ल खालि पनि भनौँ न चार महिनासम्म त्यस्तो भयो क्या त्यो दिनहरू नसम्झे राम्रो हुन्छ जस्तो लाग्छ कि मलाई त्यो दिनको छोराहरू त अब मान्छे त्यस्तो हुँदा पनि बाँतो रहेछ मान्छे
खबर सुनेपछि हरिमायाको मन बुझ्ने कुरै भएन। उहाँको होस उड्यो। बेहोस भएर ढलेकी हरिमायासँगै रुन थाले छोरीहरू पनि। आमा रोएको देखेर रोएका छोरीहरूलाई भने बाबुको मृत्युबारे कसैले बताएनन्। बरु दिनौँ बाबुसँग फोनमा कुरा गर्ने बानी परेकी कान्छी छोरीले सोध्न थालिन्। बालाका छोरीको अनुहारमा आँसु देख्न नचाहेकी हरिमायाले साँचो कुरा त भन्न सक्नु भएन, बरु आफै अर्को कोठामा गएर रुन थाल्नुभयो।
सानो नानी त नि किन फोन गरेन, मम्मी बाबाले दिनकै फोन गर्नुहुन्थ्यो, किन फोन गरेन भन्थ्यो सानो नानीले। ठुलो त बुझ्ने भयो कि उसले पनि सोध्थेन, सानो सोधिरहन्थ्यो, सानो झन् बुझ्ने थिएन बिचरा। दिनकै फोन गर्थ्यो बाबाले, किन फोन गरेन मम्मी भन्ने। मैले लगभग तपाईँको धेरै दिनसम्म नै फोन बिग्रियो अरे, बनाउनु दियो अरे बाबाले, भनेपछि फोन गर्छ अरे भने। कस्तो फोन नै अहिलेसम्म नबन्ने, नयाँ किन भन न मम्मी बाबालाई भन्नुहुन्थ्यो। अहिले बाबु कुरै गर्दैन, गर्दैन अहिले त सर। बेलुका यतो सुन्ने बेलुका गेल यतो आँखा मसाला जस्तो बच्चाहरूले आउँछ 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 नि, किन आएको मम्मी तपाईँलाई भन्थ्यो, मलाई टाउको दुखेको भन्थ्यो कि। मेरो सोच्थ्यो कि त्यही बच्चाहरूले दुःख नहोस्, त्यही अब जे हुनु भइहाल्यो के भन्छ नि। अब
हुन त घरको भित्तामा टाँसिएको रामबहादुरको तस्विरमा खादा उडाइएको छ। भित्तामा टाँसिएका अरूभन्दा छुट्टै छ रामबहादुरको तस्विर, तर ती बालकहरूले त्यो अनुमान लगाउन सकेका छैनन्। हरिमायाका नजर भने तिनै तस्विरमा ठोकिरहन्छन् र त्यसको झस्काले मुटुमा हान्छ, आँखाबाट मूल फुट्छ। कसैले कुटेर मारेको श्रीमान सम्झिएर उहाँले मन बुझाउने ठाउँ समेत भेट्नु भएको छैन।
मन छ होइन, आफ्नो काल गतिले गएको भए यस्तो गऱ्यो भने मन ढुक्क हुन्थ्यो कि जे होस्। अहिले कुनै दिन सम्झिन्छ एक्लो बस्दाखेरि अरूले यसरी हान्ने गरे, यसरी मारे गरे, यसरी गरेर भन्दा मनले मान्दैन क्या। कुनै बेला बाटोमा हुँदा नि अब यस्तो भयो नि तिमीहरू केस कस्तो भयो अरे भनेर सोधिन्छ, सोद्धाखेरि पिट पर्छ मान्छेलाई, दुःख लाग्छ, के गर्नु लगाएर नि अब त्यो कुराहरूलाई असर गर्छ नि भन्न त बाटोमा।
2051 सालमा भरिएको हरिमायाको सिन्दुर पुछियो। यसअघि 5 वर्षको अवधिमा सासू ससुरा र साइलो देवर गुमाएकी हरिमायाले श्रीमान पनि गुमाउनु पर्यो।
सासू बित्नु भयो, सासू बितेको 2 वर्षपछि देवर बित्नु भयो, सानो देवर बितेको 1 वर्षपछि बा बित्नु भयो, ससुरा बा बितेको लगभग वर्ष दिन पुगेको छैन हाम्रो बित्नु भयो। त्यस्तै कि मान्छेको परिवार त्यस्तै हुँदो रहेछ क्या, कुनै बेला वर्षै पछि भयो कि हाम्रो 5 वर्षमै त्यत्रो परिवार भयो कि हाम्रो।
लामा परिवारको विगत साह्रै रमाइलो थियो। विशालटारमा 4 दाजुभाइ र बुहारीहरू मिलेर बसेका थिए। खेतीपातीले नै चलेको थियो परिवार, तर पछि भिन्न बस्न थालेपछि परिवार मात्रै छरिएनन्, सँगै छरिए खुसी पनि। दुबईमा गाडी चलाउने रामबहादुरको परिवारमा ब्रेक लाग्यो। रामबहादुरको हत्या अभियोगमा विष्णु दुबईमा जेल परे। 4 महिनापछि रामबहादुरको भने सब नेपाल आयो। लामा संस्कार अनुसार रामबहादुरको काजक्रिया गरियो। श्रीमानको पीडाले हरिमायालाई घरमा बस्न मन लागेन। रामबहादुरको पसिनाले बनेको घरमा उहाँ बिना बस्न हरिमायालाई पनि गाह्रो भयो। त्यसपछि रामबहादुरको कमाइले बनेको 2 तले घरमा 2072 सालको पुसमा ताला लाग्यो। गुजारा चलाउने माध्यम बनेको टेलर्स रामबहादुरको मृत्यु भएको खबर पाएकै दिनदेखि बन्द भयो। घर नजिकैको भीमसेन माभिमा पढ्दै गरेका छोरीहरू लिएर 2072 साल पुसमा हरिमाया काठमाडौँ आउनुभयो।
पसल सल बन्द गरेर हामीले घरै छोडेर गयो। लगभग 4-5 महिना त उतै गएपछि मम्मीको कामतिर गएर बसेँ। मलाई पनि सोचेँ फेरि त अब यहाँ त अब कोठा भाडा तिर्नु पर्दैन, अलिअलि आम्दानी सम्दानी पसलबाट भइरह, अब खाना पनि अलिअलि सस्तो छ भने कामले कोठा लिएर बसेर तपाईँको जिम्मे के राख। त्यही सालमा होस् बाबु भतिताको बित्नु भयो, बित्ने बित्तिकै म उतै गएर बसेको। दिमागले काम पनि गर्दैन, असर पनि गर्दैन तपाईँको। अब एकतिर सुरु भएपछि त अब मान्छेले आज कपडा लिन नआएको त्यो कपडा कोही कता भने नाप्नु कोही कता कोही कता जस्तो लाग्यो, बरु गर्दैन भनेर छोडिदिएको मलाई, जस्तो सक्दो होला बरु गर्दैन छोडिदिएको थियो।
मनभरि पीडा बोकेर 2 छोरी ढोर्याउँदै बाटो लागेकी हरिमायाको दिनचर्या काठमाडौँको नयाँ बसपार्क नजिकैको सानो कोठामा सुरु भयो। तर काठमाडौँमा 3 महिना बस्दा पनि हरिमायालाई पीडाले छाडेन। श्रीमानको मृत्युपछि दुबईबाट आउने आम्दानीको बाटो बन्द भइसकेको थियो। सँगै थोरै तिनो कमाई गर्ने मेलो बनेको टेलर्स पनि बन्द भयो। आमदानीको स्रोतहरू नै बन्द भएपछि अभाव चुलिन थाल्यो। काठमाडौँ बस्न थालेपछि छोरीहरूको पढाइ बिग्रने डरले हरिमाया 3 महिनापछि घर फर्किनुभयो। घर फर्किएपछि पहिलेकै विद्यालयमा छोरीहरू पढ्न थाले।
पछि मलाई नि हो नि त हो, जहाँ गए पनि आफ्नो दुःख आफैसँग हुन्छ, आफ्नो पीडा आफैसँग हुन्छ, हुँदैन हो जस्तो सोचे मलाई नि त्यस्तो अनुभव भयो कि मलाई त अब तपाईँ घर छोडेर पो गएको थिएँ नि, मैले मेरो मनको पीडा त छोडेको थिएन नि त, आफूसँगै हुन्छ नि त। पछि त बच्चाहरू छ, के गर्नु अब, आफ्नो त जस्तो पनि टाढो थियो। पछि सुरु गरेको तपाईँ
रामबहादुर पहिलोपल्ट 2055 सालमा विदेश गएका थिए। यसअघि साउदी र कतारमा काम गरेर फर्किएका रामबहादुर र हरिमायाले 2 महिनापछि युएबाट फर्किएर अब विदेश नजाने सल्लाह गरेका थिए। तर त्यो सल्लाह पुरा हुन नपाउँदै टुङ्गियो रामबहादुरको जीवन।
2 वर्ष भयो ठ्याक्कै आउने बेलामा हो, दसैँमा आउने भन्नु थियो, सावनमा त्यस्तो भयो। त्यही दुःख लाग्छ नि, बिचरा एक कुरा घर सर देख्नु पाएँ, आउनु पाएँ, राम्रो हुन्थ्यो जस्तो लाग्थ्यो मलाई पनि।
2060 सालमा रामबहादुरको परिवार एक तले घर बनाएर देवचुली सरेका थिए। श्रीमानको कमाइ र आफ्नो खटाइले बनेको घरमा सँगै बस्न त भाग्यले साथ दिएन नै, देख्न समेत नपाएको कुराले हरिमायाको मन अहिले पनि अमिलो हुन्छ। अनि पछुताउँदै सोच्नुहुन्छ, दस लागेर देवचुली सरिएछ।
पहिलो भन्नाले उहाँले उता किन्नु खोज्नुभएको थियो बिचरा डर, यही मेरै जितिले किने हो। उहाँ नि यस्तै गाउँ खेत किन्नु लाउनु भएको थियो उहाँले, म त खेत नकिन्ने बरु घट्यो भने किन्ने भनेर म आफै यति किन्छु।
हरिमायाकी ठुली छोरी आयुष्मा गमिचालकी छन्। हत्तपत्त बोल्दिनन्, बाहिर फेर हिँडडुल गर्न मन पराउँदिनन्, कोठामै बसेर पढिरहन्छन्, आमालाई घरको काम सघाउँछिन्। तर कान्छी आयुषा चञ्चले स्वभावकी छन्, बाहिर फेर खेल्न गइरहन्छन्, घरमा बस्दा पनि मोबाइलमा खेलेर बस्छिन्। आमासँग भन्दा दिदीसँग डराउँछिन्, दिदी बहिनी खुबै मिल्छन्। आमा टेलर्समा व्यस्त हुने भएकाले गृहकार्य दिदीले नै गराउँछिन् र बहिनीलाई खेल्ने समय पनि तोकिदिन्छिन्। हरिमायाको दिनचर्या भने टेलर्समै बित्छ। अहिले परिवारको गर्जो टार्ने मेसो नै यही टेलर्स हो। बिहान सबेरदेखि रातिसम्म हरिमाया कपडा सिलाउनमै व्यस्त हुनुहुन्छ। टेलर्स हरिमायाका लागि छोरी पढाउने र परिवारको गर्जो टार्ने मेसो मात्रै बनेको छैन, आफ्नो पीडा भुलाउने माध्यम पनि बनेको छ।
जान्न महिमा त भए त कहीँ पनि जान्न भन्छ कि नानीले, उसको अब उसको बाबा त्यस्तो भएर हो कि जस्तो सोच्छ कि मलाई, त्यही महसुसहरू भएर हो कि यत्तिकै भयो नानी भने डुल्ने हो भने त्यही सानो कि डुल्ने हिँड्ने दुःखै छ नि भन्न त हामीलाई त अहिले। अब बच्चाहरू हुर्किँदै जान्छ, बढ्दै जान्छ, उनीहरूको त डिमान्ड बढ्दै जान्छ, यस्तो उस्तो भन्छ, गाह्रो छ नि त सर, गाह्रो त।
त्यसो त हरिमायालाई जस्तै पीडा झापाकी उमा उप्रेतीलाई पनि छ। हरिमायाका श्रीमानको हत्याको आरोपमा उमाका श्रीमान विष्णु प्रसाद उप्रेती दुबईको जेलमा छन्। हरिमायाको घरभन्दा झन्डै 500 किलोमिटर पूर्व झापामा उमाको घर छ। झापाको सुरुङ्गाबाट पूर्व पश्चिम राजमार्ग छाडेर दक्षिण लागेपछि कन्काई नगरपालिका साथको गैलाडुब्बा पुगिन्छ। इलाका प्रहरी कार्यालयको पछाडि एउटा 2 तले र अर्को 1 तले घर छ। घर छाएको जस्ताको रङ उडेर खियाले ढाकेको छ। छानो जस्तै उमाको खुसी पनि उडिसकेको देखिन्थ्यो। विष्णु प्रसादका 74 वर्षका बुबा धर्मानन्द उप्रेती मुटुको बिरामी हुनुहुन्छ। रोगको पीडाले मात्रै उहाँको अनुहारको रङ उडेको होइन। काखमा 3 वर्षकी नातिनी बोकेर बसेकी विष्णुकी आमाका आँखा पनि ओबाना थिएनन्। उहाँ पनि मृगौलाको रोगी हुनुहुन्छ। तर त्यसको पीडाले मात्रै आँखाबाट मूल फुटाएको थिएन।
जेलमा परेदेखि झन् बुवा आमालाई टेन्सन छ। अब आमा पनि पहिला किडनीको रोगी हुनुहुन्छ, आमालाई बुवालाई अब दबाईले नै बचाएको छ। छोरो आउँदैन, छोरोको पीडाले मरिन्छ कि बा भन्नुहुन्छ, रात दिनको रुवाबासी, खाना कहिले रुच्दैन, अब दबाईले बाँच्नुभएको छ बुवा आमा पनि। अब रोगी रागी भएर झन् टेन्सन थपेपछि अब के हुनु त्यहाँ भन्दा त्यस्तै छ। आफै पनि अब बुढो जेलमा परेदेखि पेट पोले निस्केर ग्यास्ट्रिकले आफै पनि साह्रै अब साह्रै भइएको छ नि।
यस्तो खबर आएपछि परिवारमा रुवाबासी नै चल्यो। छुट्टिएर बसेका विष्णुका परिवार पनि बाआमासँगै मिसिए।
डर हातमा पाएर बुहारी अब छोरो आउँछ एक दिन भन्ने गरे छ। छोरी बुहारीलाई के भन्नु, अब आफूले मन कमजोरी पार भने बुहारीले पनि अब मन कमजोरी पार्थिन्, बुहारीलाई पनि अब आशा सन्धि नै परो, नाति नातिनै सम्हाल्नु परो, त्यस्तै छ।
कमाएर पठाउँदै गरेका विष्णु जेल परे। गरी खानालाई जग्गा छैन। भएको 15 कट्ठा जग्गामा पनि बिरिङ खोला पसेपछि बगर बनेको छ। घुर्यानमा 5 कट्ठा मात्रै जग्गा छ। परिवार विदेशको कमाईकै भरमा चलिरहेको थियो। रामबहादुर जस्तै 2070 सालमा दुबई पुगेपछि विष्णुले पनि महिनाको 1 लाख रुपियाँसम्म पठाउन थालेका थिए। अब त घरको ऋण सकिएको थियो। रोगी बा आमाको उपचार खर्च विष्णुकै भार थियो। माइलो र कान्छो छोरो विदेश गए पनि आफूले जाँदाको ऋण मात्रै तिरे कमाउन सकेनन्। छुट्टै बसे पनि बा आमाको उपचार खर्च र आफ्ना जहानलाई हेर्ने विष्णु नै थिए।
बिजेक छ, नातिनीको मावला लगेर पढाइराखेका छन् मावरीले। नाति मैले यहाँ दुःख सुख गरिराखेका छु। ऋणमा बिग्रिन्छ, अब बिग्न छोडेपछि अब कसैकै बाख्रा हेरेर पनि त भोकलासी खानैपर्छ। म 10 वर्ष आउँदा बुवा मर्नुभएको, मैले पनि अब दुःख सुख गरी खाएँ। खालनी त कसो गर्नु, सुध्रिएर नखाए पनि यसो दुःख सुख गरी त्यो गरेर खालन अब त्यतैतिर जानु पऱ्यो नि त। म बुढा मान्छेले के गर्नु, आफ्नो भाग्य खान्छु भनेर बेग्लै बसिरहेको थियो त्यतिखेर पनि। अब बेग्लै थियो, अब ऊ त्यहाँ त्यस्तो भइगयो। बुहारीलाई अब यहाँ आएर बस, नाति स्याहार्नुपर्छ भनेर बुहारी छ।
धर्मानन्दलाई अब छोरासँग भेट होला भन्नेमा शङ्का लाग्न थालेको छ। कारवाही के हुन्छ भन्ने पनि उहाँलाई थाहा छैन। जान्ने बुझ्नेले पनि धेरै थरीका कुरा सुनाउँछन्। विष्णुका बुबालाई छोराले फटाइ गरे जस्तो लाग्दैन।
राम्रो थियो, भला पनि थियो, पाल्छ होला जस्तो लागेको थियो, पाल्दै पनि थियो। कहिल्यै नसोचेको, कहिल्यै नसोचेको, बाबुबुढाउका पालादेखि सोच भन्ने मान्छे त हुन्छ नि। मेरो बाबु सानैमा मरे पनि, तर केही नसोचेको त घटना परिरहेछ। घटाएर घट्यो कि आफै घट्यो कि अब जसमा पऱ्यो कि उसैले जाने कुरो हो, त्यो दैवल जाने कुरो हो। मेरो सहयोग गर्ने, सहयोग दिने मान्छे पनि छैन, मेरो उपाय केही पनि छैन।
पहिले साउदी बसेर फर्किएका विष्णु 2070 सालमा दुबई पुग्नु भएको थियो। साउदीमा भन्दा कमाई राम्रो भएकाले परिवारमा अब आर्थिक उन्नति होला भन्ने आशा जागेको थियो। तर त्यो आशा लामो समय टिकेन, परिवारको बिचल्ली भयो। विष्णुका 14 वर्षका छोरा र 5 वर्षकी छोरी छन्। विष्णु जेल पर्नु पहिले नजिकैको पाथिभरा बोर्डिङमा पढ्दै थिए। बोर्डिङको शुल्क तिर्न श्रीमती उमालाई गाह्रो थिएन, विष्णुको भार थियो। तर विष्णु जेल परेपछि बोर्डिङमा मासिक शुल्क तिर्ने उपाय उमासित भएन।
केटाकेटी त अब बाबा, अब सबैको बाबा हुनुहुन्छ, हाम्रो बाबा हुनु न, बाबा खोइ भन्छन् अब छोराछोरी। अब त्यही त, छोराछोरीले बाबामा भन्दा ठुलो कुरो अरू के हुन्छ र? बाबा खोजिराख्छन्, अब बाबा जेलमा पर्नुभयो हाम्रो। पैसा टन्न मन्न भगवा त आफ्नै साथमा राखेर पढाइन्थ्यो होला नि त, मावालाई पढेर राख्नु पऱ्यो पनि थिएन।
छन त आमालाई जति नै पीडा उमालाई पनि छ, तर उमालाई रोएर बस्न छुट छैन। आफै रोए अस्ताउन लागेका बाबाआमाको मन कसरी अडिएला, जसको चाहना नै मर्नु अघि छोरासँग भेट्ने मात्रै छ। उमासँग आमाले बिलौना गर्नुहुन्छ, सासू ससुरालाई सम्झाउनु पर्ने दायित्व पनि उमासित छ। अर्कातिर बालबच्चाको रेखदेख, तर यति धेरै पीडा भए पनि श्रीमान फर्किए नेपालमै गरी खाइन्थ्यो भन्ने हिम्मत बाँकी छ उमासित। तर कहिले र कसरी फर्किन्छन् श्रीमान भन्ने चाहिँ थाहा छैन।
अब जिउँदै हुनुहुन्छ भन्ने चाहिँ छ। अब आएपछि, अब बुढाबुढी भएपछि दिउँसो पनि जनै गरेर भए पनि बुढाबुढी भएपछि एकछा खान त हो, खाना त पाइएला भन्ने छ। अब अर्थ घर बनाउने जग्गा किनेर हामीको सकिगयो। अब कसैले अब त्यतिखेर मार अरे भने कसैले अब 3-4 वर्ष राख्छ भन्छन्, कसैले अब 5-6 वर्ष राख्छ भन्छन्। अब अहिले पनि अब फोन सोन आएको छैन, केही थाहा छैन। अब हामीलाई त जे हुनु भइगयो, मान्छे छिटै घरमा आए हुन्थ्यो भन्ने छ।
उमाको यो जिज्ञासाको जवाफ भने नवलपरासीको देवचुलीमा हरिमायासित मात्रै छ। मृतकी श्रीमती हरिमायाले जे कारवाही चाह्यो त्यही कारवाही हुन्छ विष्णुलाई। श्रीमानको हत्या गर्ने विष्णुलाई कारवाही गर्न हरिमायासँग 3 वटा विकल्प थिए, खुनको बदला खुन, ब्लड मनी र आममाभि। यी विकल्पमध्ये हरिमायाले बीचको बाटो अप्नाउनु भयो, ब्लड मनी। विष्णु जेल परेको 4 महिनापछि बुबा धर्मानन्द देवचुली पुगेर हरिमायालाई बिन्ती गर्नुभयो।
जानु मात्रै त हो नि, गएर केही कुरो हुँदैन। ऊ पनि रुने, अब बुढो मरेकी मान्छे, म पनि रुने, रुयो भए ऊ आफ्नै पीडामा रुने, आफू आफ्नै पीडा गरिएको कुरो केही सुनाइ नहसी घुरेर आयो। 3-4 महिना पछाडि गएको थियो होला है, बिर्सिन्छु म अहिले, बिर्सिन्छु।
के अनुरोध गर्नुभयो त तपाईँले नोबेल परासीमा चाहिँ गएर?
त्यो के भयो कसो भयो कसले मार्यो, आम माफी गरिदियो अब मेरो छोरालाई भन्न गएको थिएँ, अब आम माफी कसले दिएन उनीहरूले म आएँ।
हरिमायाले युएको कानुन अनुसार ब्लड मनी स्वीकार्न सहमति जनाउनु भयो, त्यही अनुसार मुद्दा अगाडि बढाउन नेपाली दूतावासमा सहमति पत्र पठाउनु भयो। हुन त अहिले पनि हरिमायालाई आफूले गरेको निर्णयमा छोरीहरूले के भन्लान् भन्ने चिन्ता छ।
मैले के सोच्छ भने मेरो आफ्नो भावना बच्चाहरू त अहिले सानसानो छन् उनीहरू होइन, अब भोलि पर्सि उनीहरूलाई अब ठिकै छ बच्चाहरूलाई पैसा नि चाहिन्छ नचाहिँदैन, अनि कुनै बेला बच्चाहरूले त नि ल त नि अब उसको बाबुले यस्तो गर्यो मैले उसलाई मार्थेँ अब लड यस्तो मर्यो यस्तो गर्थेँ मार्थेँ काट्थेँ भन्ला होइन, त्यस्तो भयो नि त भोलि पर्सि बच्चाहरूले कुनै बेला अप्ठ्यारो पर्दा है हाम्रो मम्मीले यस्तो गरे अरे त्यतिखेर हामीलाई यतिखेर पैसा दिन्छ भनेको थियो अरे त्यही लियो भने त हामीलाई अलिक सुविस्तो हुन्थ्यो, एउटा कुरा त्यो त सोच्छु सर मैले कि एउटा कुरा फेरि अब मैले झ्याप्पै त नि लदा मऱ्यो नि पैसा नै लिइहाल्यो पनि भोलि पर्सि है हाम्रो मम्मीले हाम्रो बाबाले यस्तो गर्दा नि पैसा लियो भन्ने सोच्छ कि जस्तो म त्यतातिर पनि सोच्छु कि मेरो दिमाग कि दुईतिर जान्छ कि म अरू त कुनै नै चाहिँ नै सोच्दैन। मलाई के लाग्छ भन्दाखेरि मेरो निरै अब यो बच्चाहरू चाहिँ जे गर्ने गर्छ जस्तो लाग्छ मलाई, मेरो त जे हुनु भइहाल्यो नहुनु थियो भइहाल्यो, अब उहाँ फर्केर आउने नि छैन बोल्नु जाने छैन अब होइन, नबिग्रिनु थियो बिग्रिहाल्यो नहुनु थियो भइहाल्यो, निराय भनेको मेरो बच्चाहरूको मुखबाट जे सुन्छ त्यही ठिकै छ मलाई।
हरिमायाको माग अनुसार सन् 2016 अप्रिल 18 पहिलोपटक ब्लड मनी स्वीकार्ने पत्र युए स्थित नेपाली दूतावासले त्यहाँको अदालतमा पठायो। सन् 2016 मे 3 अदालतले फेरि सोध्यो के कारवाही चाहनुहुन्छ, दूतावासले फेरि पनि ब्लड मनी लिने पीडितको मागसहित कागजात पठायो। युएको तल्लो अदालतले पीडितको माग अनुसार 5 जेल र झन्डै 56,24,000 ब्लड मनी पीडितका परिवारले पाउनुपर्ने फैसला गर्यो। तल्लो अदालतको फैसलापछि विष्णुका परिवारले फेरि अपिल गरेका छन्। अहिले यो मुद्दा युएको उच्च अदालतमा पुगेको छ। उच्च अदालतले पनि गएको बुधबार पत्र पठाएर सोधेको यो मुद्दा हेरिरहेका नेपाली दूतावास युएका द्वितीय सचिव कृष्ण अर्यालले बताउनु भयो।
यहाँको कोर्टले चाहिँ के भन्यो भने यो फैसला गर्ने क्रममा चाहिँ भिक्टिमको परिवारलाई चाहिँ सोध्छ, उहाँले चाहिँ 3 अप्सन मध्ये कुन चाहिँ चाहने हो भनेर सोध्छ, त्यो अनुसार उसले सोधेको थियो एउटा आम माफी दिने हो केही पनि नलिकन आम माफी दिने हो अथवा उहाँलाई चाहिँ ब्लडको बदला ब्लड भन्छ नि क्वासिस भन्छ मृत्युदण्ड दिने अथवा उहाँलाई चाहिँ ब्लड मनी लिएर मृत्युदण्ड दिने भनेर सोधेको थियो। त्यो अनुसार हामीले चाहिँ उहाँको परिवारलाई देवचोली साथ नेपालमा उहाँलाई के गर्ने भन्छ उहाँलाई ब्लड मनी चाहिन्छ भन्नुभएको भयो। यहाँको कोर्टलाई यहाँको परराष्ट्र मन्त्रालय हुँदै यहाँको कोर्टलाई चाहिँ जानकारी गराएको छ उहाँको भिक्टिमको परिवारले ब्लड मनी चाहने भनेर चाहिँ यहाँ पावर अफ एटोर्नी र रिलेसन सर्टिफिकेट आयो भनेर दुईपटक हामीले यहाँको परराष्ट्र मन्त्रालय मार्फत अदालतलाई जानकारी गरायौँ होइन, अनि फेरि अहिले तेस्रो पटक यहाँको अदालतले के भनेर हामीलाई रिक्वेस्ट गराएको छ 21 जुनमा भने उहाँको चाहिँ त्यो पहिलाको त्यो ब्लड मनी लिने भन्ने त्यो स्ट्यान्ड यसलाई चाहिँ हामीले मङ्गलबार यहाँको परराष्ट्र मन्त्रालय हुँदै यहाँको कोर्टमा चाहिँ पठाउँदैछौँ। उहाँले ब्लड मनी चाहिने भन्नुभएको छ र उहाँको परमानेन्ट एड्रेस नेपालको
तल्लो अदालतकै फैसला सदर गरे विष्णुका परिवारलाई रकम जुटाउन गाह्रो पर्नेछ, तर हारगुहार गरेर रकम जुटाउन सके विष्णु फर्किनेछन् र छोराछोरीसँग भेट हुनेछ। तर रामबहादुरका छोरी आयुषा र आयुष्माले भने पैसा पाए पनि अब बाबुसँग कहिल्यै भेट्न पाउने छैनन्।
अहिले सुन्नुभयो नवलप्रासीको देवचुली र झापाको घैला डुब्बा पुगेपछि साथी उजिर कार्कीले तयार पारेको सामग्री।
यिनै विविध सामग्रीसँगै हामी कार्यक्रम देश परदेशको अन्त्यतिर आइसकेका छौँ। हाम्रो आजको कार्यक्रम सुनेपछि तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? सुझाव र सल्लाहका लागि 0785014 र 5014006 फोन गर्न सक्नुहुनेछ। तपाईँसँग इमेलको सुविधा छ भने bjfm101.6@gmail.com पनि हामीलाई इमेल गर्न सक्नुहुन्छ।
त्यसै गरी तपाईँ आफ्ना विचार प्रतिक्रिया तपाईँले सुनिरहनु भएको रेडियो स्टेशनमा तथा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र कावसती नयाँ बजार नवलप्रासीको फोन नम्बर 0785409557 र परासीमा जीविस भवनसँगै जोडिएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र रामग्राम 5 फोन नम्बर 0785203011 पनि प्रतिक्रिया टिपाउन सक्नुहुन्छ।
आजका लागि कार्यक्रम देश परदेशको समय सकियो। आजको कार्यक्रममा आफ्नो समय, अनुभव र ज्ञान दिएर सहयोग गर्नुहुने सबैलाई धन्यवाद र धन्यवाद तपाईँलाई कार्यक्रम सुन्नुभएकोमा। तपाईँका सल्लाह, सुझाव र प्रतिक्रिया पर्खिँदै प्रविधिमा साथ दिने साथी नवीन सुवेदी र साथी सृजना नेउरेसँगै म प्रेम छेत्री पनि बिदा हुन्छु। नमस्कार।